उनकी सिर्फ एक
اعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين وخاتم النبيين الرحمة للعالمين شفيع المذنبين والمخاطب بطه وياسين ابي القاسم محمد وآله وقطرته وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين المكرمين سيما على الإمام المنتظر والحجة الثاني أشر أجل اللهم له الفرج ولعنة الله على أعدائهم أجمعين أما بعد فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد بسم الله الرحمن الرحيم يا ايها الذين امنوا ان تنصروا الله ينصركم ويثبت اقدامكم صلوات اسلام خالی ہمیں ہمارے پرابلمز نہیں بتاتا بلکہ ساتھ میں اس کا سولوشن بھی دیتا اور پھر خصوصیت کے ساتھ ہم سے بار بار یہ کہا جا رہا کہ یاد رکھو اگر تمہیں اسلام کو قبول کرنا ہے اللہ کو ضرورت نہیں ہے تمہارے اسلام کی سورہ مبارکہ حجرات کی آخری آیت خبردار اللہ پر احسان نہ جتانا کہ ہم اسلام لے کے آئیں اللہ کو کوئی ضرورت نہیں کہ تمہارے اپنے فائدے کے لیے ہے اس اسلام پر عمل کرنے کا تم کو اس دنیا میں بھی فائدہ ہوگا اور آنے والی دنیا میں بھی لیکن جب اس اسلام پہ عمل کرنا تو ایک بات خیال کرنا اور وہ یہ ہے کہ ادخلوا فی السلم کافہ اسلام میں مکمل اور کمپلیٹ داخل ہونا یہ پالیسی نہیں چلے گی جسے دو سال پہلے اشرہ زینبیہ کی ایک مجلس میں میں نے کہا تھا کہ دجال والی پالیسی ادخلوا فی السلم کافہ اسلام میں آؤ تو کمپلیٹ آؤ یہ نہیں ہو کہ ہاف اسلام کو لیا ہے اور ہاف اپنے کلچر کو اپنے انوائرمنٹ کو جہاں پہ تم رہتے ہو وہاں کی ٹریڈیشنز کو نہیں اللہ کو ضرورت نہیں ہے تمہارے اسلام کی یا کمپلیٹ اسلام میں آؤ نکل جاؤ اسلام سے اور قرآن کریم کا یہ پیغام کہ جب تمہیں اسلام میں کمپلیٹ آنا ہے تو بار بار یہ بتایا گیا کہ مینٹلی پریپیئرڈ ہو کے آؤ کہ تمہیں زحمتیں اٹھانا ہے پرابلمز فیس کرنا ہے ساری دنیا سے تمہیں فائٹ کرنا اسلام اس رول کو مانتا ہی نہیں ہے کہ ڈو ایٹ روم ایز رومنز ڈو جیسا ابھی برادر جعفر لاڈی کی تقریر مرجعیت کے حوالے سے تھی اور آج بہت زیادہ ویسٹ کے اندر 21st century میں اگینسٹ مرجعیت یہ سلوگن یا یہ نعرہ چل رہا کہ نجف یا قم میں بیٹھنے والا ایک مرجع اسے کیا پتا کہ ویسٹ کے کیا پرابلم ہے اور اسے کیا پتا کہ یو کے میں ہم کن چیزوں کو فیس کر رہے ہیں اور اسے کیا پتا کہ نارتھ امریکہ میں کیا ہو رہا ہمیں اپنا یہاں کا مرجع چاہیے اگر اس جملے کا مطلب یہ ہے کہ ہم اپنی کمیونٹی میں سے ایسے لوگوں کو بھیجیں جو اپنی ساری لائف ریلیجن کے لیے لگائیں اور پھر مرجعیت کو صحیح طریقے سے حاصل کریں پروپیگنڈے کے زور پہ نہیں کمیونٹی کی طاقت کی وجہ سے نہیں جاہل ہو کر اپنے آپ کو مرجع نہ کہلوائے بلکہ واقعا جینین مرجع ہو تو کوئی عرج نہیں جیسے میں ایک بہت چھوٹی سی اگزامپل دیتا ہوں مرجعیت میرا ٹاپک نہیں ہے لیکن چونکہ ویسٹ میں رہنے والے پتہ نہیں اپنے آپ کو کیا ایک سپیریئر یا سپر ہیومن قسم کا سمجھنے لگے کہ جی وہ انڈیا یا پاکستان یا ایسٹ افریقہ یا ایران یا عراق کا مرجع ہم کو نہیں چلے میں اگزامپل دے رہا ہوں کہ ہمیشہ سے اسلام کی تاریخ میں یا شیعت کی ہسٹری میں مراجع یا عراق کے ہوتے ہیں یا ایران کے ہوتے ہیں. لیکن آج آپ دیکھیے اس وقت نجف اشرف کے اندر سب سے زیادہ کثیر تعداد میں جو مراجے ہیں وہ ہیں کہ جو پاکستان سے تعلق رکھتے ہیں. میں اس کی ڈیٹیل میں نہیں جا رہا ہوں, لیکن مشہور مراجے میں سے ایک آیت اللہ سیستانی ہے جو ایرانی, ایک آیت اللہ سعید طباطبائی الحکیم مرحوم محسن الحکیم کے نواسے ہیں, وہ عرب ہیں. لیکن ایک آیت اللہ العظمیٰ شیخ اسحاق فیاض ہیں اور ایک آیت اللہ العظمیٰ شیخ بشیر نجفی. اب اگر اس انداز سے آپ کو ویسٹ کا مرجع چاہیے کہ ہاں وہ جائے, صلاحیت حاصل کرے, اپنی زندگی کے 70 سال یا ایٹ لیسٹ 50 سال لگائے, مرجعیت یہ بالوں کا کلر نہیں ہے کہ 5 منٹ میں آپ نے لگایا اور اس کے بعد معلوم ہوا کہ آپ کے گرے بال جو ہیں وہ بلیک ہو گئے. آپ گئے نجف میں جھانک کے آ گئے, قم کے اندر 6 مہینے اسٹے کر کے آ گئے, یہ خوجہ کمیونٹی کا مرجع بن کے آ گئے. اس انداز سے اگر مرجع چاہیے تو اس سے بڑا اینٹی مرجعیت موومنٹ آج تک کوئی نہیں چلا. ویسٹ میں رہ کے آپ ہر چیز انسٹنٹ چاہتے ہیں, فوراً ہو جائے, ادھر بٹن دبائے اور ادھر ہو جائے. لیکن نہ سائنٹسٹ اس طریقے سے بنتا ہے اور نہ مرجع اس طریقے سے بنتا. تو اب یہ کہنا کہ جی ہمیں اپنے یہاں کے لیے ایک مرجع چاہیے, اس سے مطلب یہ ہے کہ آپ ایک جینئر مرجع بنائیں, یعنی وہ جائے, ٹائم لگائے, محنت کرے, ایفرٹس ہو, تقوی ہو, اور اس کے بعد وہ مرجع بن کے آئے اور آپ کو سروس دے, تو کیا کہنا, بسم اللہ آگے بھیجیے ایسے بچوں. لیکن اگر اس سے مطلب یہ ہے کہ نہیں, نہ لکھے, نہ پڑھے, نہ تقوی ہو, نہ کردار ہو, اس کا صرف ایک کام ہو کہ ہم کہیں کہ ویسٹ میں ہر جگہ میوزک ہے, وہ کہہ دے اچھا میوزک حلال ہے, اور ہم اس سے کہہ دے کہ یہاں پہ بغیر نامحرم عورتوں سے ہینڈ شیک کیے کام نہیں چلتا, وہ کہے کہ نامحرم سے ہاتھ ملانا الاؤ, اور یہاں پہ ہم کہہ دے کہ جی یہاں کے ماحول میں ہماری عورت حجاب نہیں کر سکتی, اسکارف نہیں پہن سکتی, وہ کہے ویسٹ میں حجاب اور اسکارف کی کوئی ضرورت نہیں ہے. اور اگر ہم اس سے یہ کہیں کہ جی ہماری کمیونٹی کی عید اسپوائل ہو جاتی ہے رسول کی حدیث پہ عمل کرنے سے, تو کہہ دے کہ یو کے لیے حدیث رسول نہیں ہے, وہ انڈیا اور پاکستان کے لیے. اگر یہ مطلب ہے آپ کا کہ جی ہمیں ویسٹ میں ایک ایسا مرجع چاہیے کہ جو بھی ہم کو اسلام سے پرابلم ہو وہ اسلام کو چینج کر کے ہمارے حساب سے بنا دے. آخری زمانے کی ایک نشانی تو ہے نا, سائنز آف ظہور کے اندر ایک نشانی یہی تو ہے جو میں اکثر ایک روایت پڑھتا رہتا ہوں. ہو سکتا ہے کہ 25 سال پہلے لیسٹر میں بھی پڑھی ہو میں نے, کیونکہ کل کی مجلس میں ایک روایت میں نے ایسی پڑھ دی جو 85 میں نے لیسٹر میں پڑھی تھی, اب 2008 چل رہا. بعد میں کسی مومن نے کہا مولانا ہم کو ابھی تک یاد ہے وہ 23 سال پرانی روایت. اب 23 سال کتنے تو ایسے یوتھ ہیں کہ جو اس وقت پیدا بھی نہیں ہوئے تھے, ان کے بینیفٹ کے لیے ایک چیز میں ریپیٹ کر دیا, لیکن یہ بہت چھوٹی بات میں ریپیٹ کر رہا ہوں. جابر ابن عبداللہ انصاری, یہ ان کی روایت ہے نا, جابر ابن عبداللہ انصاری اہل بیت کے اتنا کلوز ہیں کہ حدیث قصہ جابر ابن عبداللہ انصاری کی روایت میں. آج اس کے بارے میں بھی لوگ ڈاؤٹ پیدا کر رہے ہیں, یہ حدیث اتھینٹک ہے کہ اتھینٹک نہیں ہے, اس کے راوی ریلائبل ہے کہ ریلائبل نہیں ہے, پورا ایک ٹاپک ہے جس کے اوپر بات کرنے کا ٹائم نہیں. اور دوسری جانب اہل بیت سے اتنے کلوز ہیں یہ کہ حدیث قصہ جو شہزادی کی حدیث ہے وہ جابر کے تھرو ہم تک آئی, اس کا پہلا نیریٹر جابر ابن عبداللہ انصاری, اور دوسری جانب کربلا کا پہلا زائر بھی جابر ابن عبداللہ انصاری. کربلا میں سب سے پہلے جس نے امام حسین کی قبر کی زیارت کی ہے وہ جابر ابن عبداللہ انصاری, اور جو دنیا میں پہلی اسلامک اسٹیٹ قائم ہوئی مدینے میں اس کے کریشن میں بھی سب سے اہم رول جابر ابن عبداللہ انصاری کا. جو لوگ اس سال حج پہ گئے تو وہ جو بڑے شیطان کے قریب راستے کو ایکسپینڈ کرنے کے لیے وہ جو وہاں کے ماؤنٹین یا ہل کو کاٹا گیا, تو وہ ایک چھوٹی سی مسجد جس کا نام مسجد بیعت ہے مین روڈ پہ آ گئی, جس کی پہلے کوئی زیارت نہیں کرتا تھا. ہاں ہم لوگ 20 سال سے جا رہے ہیں, لیکن نارملی ویسٹ سے آنے والے کو پتہ ہی نہیں تھا کہ وہاں پہ ایک مسجد ہے. یہ وہی مسجد ہے جہاں جابر ابن عبداللہ انصاری نے ڈیورنگ حج رسول خدا کو فارمل انویٹیشن دیا کہ مکے والے آپ کے دشمن ہیں, آپ ہمارے شہر مدینے میں آئیے, وی پروٹیکٹ یو. تو جابر ابن عبداللہ انصاری کا اسلام میں ایک بہت امپورٹنٹ رول ہے, اور ایک چھوٹی سی بات اور کہہ دوں کہ مرحوم آیت اللہ خوئی کا بینکنگ سے ریلیٹڈ جو ایک فتویٰ تھا اس کی بیس بھی جابر ابن عبداللہ انصاری کی ایک حدیث، اور جابر ابن عبداللہ انصاری وہ پہلے آدمی جنہوں نے اسپاؤس کا سلیکشن جب کیا تو رسول اللہ نے کہا کہ جابر تم نے بہت ہی سینسیبل اسٹیپ اٹھایا ہے اور بہترین مومن وہ جو شادی کرتے وقت صرف پریزنٹ کو نہ دیکھے بلکہ فیوچر کو بھی دیکھے۔ اب یہ ساری حدیثیں ایک ایک گھنٹے کی مجلسیں ہیں، ان سب کو میں نے صرف اس لیے اشارہ کیا کہ شاید میں پہلے کبھی پڑھ چکا ہوں تو ریپیٹ نہ ہو، اور اگر نہیں پڑھا تو بعد میں بتا دیجئے گا، ایک بہت امپورٹنٹ ایک دو باتیں بعد میں آ جائیں گی۔ جابر ابن عبداللہ انصاری ان تمام حدیثوں کی وجہ سے اسلام میں بڑا ہائی اسٹیٹس، چنانچہ جب یہ مسجد کوفہ میں انٹر ہوتے ہیں تو اگرچہ مسجد کوفہ کا رول ہے فرسٹ کم فرسٹ، جو پہلے آیا وہ پہلی صف میں آئے گا، جو آخر میں آیا وہ آخر میں بیٹھے گا، مگر جابر کے اسٹیٹس کی وجہ سے آل دو مسجد فل تھی، مولا موجود ہے، مولا نماز پڑھانے کے لیے آئے ہیں فجر کی، مولا کے پیچھے نماز پڑھنے کے لیے ساری مسجد فل ہے، مگر جابر کو لوگوں نے راستہ دے دیا، جابر آگے آئے آگے آئے آگے آئے، پہلی صف میں لوگوں نے ذرا سا جابر کے لیے جگہ بنائی، مگر جابر پہلی صف میں بھی نہیں روکے اور آگے بڑھ گئے۔ اب لوگ گھبرا گئے کہ جابر کہاں جا رہے ہیں، کیا مولا کی جگہ پہ بیٹھیں گے، مولا مصلی پر ہیں۔ جابر قریب گئے اور جانے کے بعد ایک جملہ کہا، بلکہ اس سے پہلے کہ جابر کچھ کہیں مولا نے جابر کو دیکھا اور کہا کہ جابر تمہارا فیس، تمہارا چہرہ ایسا لگ رہا ہے کہ بہت پریشان ہو، بڑا پرابلم تمہیں فیس کرنا پڑ رہا، تمہارے فیس ایکسپریشن سے لگ رہا۔ جابر کیا مسئلہ؟ جابر نے کہا یا امیر المومنین، نارملی میں رات کے وقت خواب نہیں دیکھتا ہوں، سپنا یا ڈریم۔ کل کوئسچن آنسر سیشن میں ایک سوال بھی آ گیا تھا اس سے ریلیٹڈ، لیکن آج رات کو میں نے خواب دیکھا، اور ابھی ابھی دیکھا، جسٹ بیفور فجر اذان۔ اور حدیثوں میں ہے کہ وہ خواب جو جسٹ بیفور فجر دیکھا جائے نارملی وہ ٹرو ہوتا۔ اچھا جو خواب یا سپنا یا ڈریم آدمی دیکھتا یہ ٹرو ہے کہ فالس؟ اس کا بہت کچھ تعلق خواب دیکھنے والے کی پائٹی سے بھی، اگر وہ معصوم ہے جیسے نبی اور امام ہے تو اس کا خواب 100% ٹرو ہوتا، اگر وہ متقی اور پرہیزگار ہے تو 90% ٹرو ہوتا، اور اگر وہ فاسق و فاجر اور گناہگار ہے تو 0% ٹرو ہوتا۔ تو یہ کل سوال پوچھا گیا تھا تو تھوڑا سا اس کا جواب بھی ہے، لیکن کیونکہ جابر نے خواب دیکھا اور معصومین کے بعد ہائیسٹ اسٹیٹس کے صحابیوں میں جابر شامل ہے۔ ابھی اتنا انٹروڈکشن آپ نے سنا، کہا یا امیر المومنین میں نے خواب دیکھا، ایک سپنا دیکھا، میں نارملی ڈریم نہیں دیکھتا ہوں اور اس نے مجھے پریشان کر دیا۔ یہ پوری حدیث تو پڑھ ہی نہیں رہا ہوں ورنہ آج کا ٹاپک یہی رہ جائے گا۔ مولا نے کہا اچھا جابر اپنا خواب ڈسکرائب کرو۔ جابر نے کہا مولا نارملی خواب آدمی دیکھتا ہے ایک سیکوینس کے ساتھ، میرا خواب ایسا ہے کہ جس میں ڈفرینٹ سینز تھے ان کے درمیان سیکوینس کوئی نہیں تھا۔ ایک تو جیسے آپ ویڈیو ریکارڈنگ کرتے ہیں پورا آپ نے کلپ لیا اس میں سیکوینس، اور ایک ہوتا ہے کہ مثلا اسٹل کیمرے کی فوٹوگرافی البم میں لگی، ایک تصویر کہیں کی، ایک تصویر کہیں کی، ایک تصویر آپ کی برتھ ڈے پارٹی کی ہے جب آپ پیدا ہوئے پہلی برتھ ڈے ماں کی گود میں، فوراً دوسری تصویر آ گئی جب آپ دولہا بنے ہوئے بیوی کی گود میں، نہیں بیوی کے برابر بیٹھے، مثلا اس کے اندر کوئی سیکوینس تو ہوتا نہیں ہے، کہیں کی تصویر ہے، کہیں کی تصویر۔ جابر ابن عبداللہ انصاری کہہ رہے ہیں کہ مولا میں نے ایسا خواب دیکھا، خواب تو ایسا نہیں ہوتا، خواب میں کس سٹوری جلتی؟ مولا نے کہا لیکن جابر ڈسکرائب کرو۔ جابر نے بتایا تو مولا نے کہا جابر یہ تم نے خواب نہیں دیکھا ہے، یہ تم نے آخری زمانے میں ہمارے شیعوں کو دیکھا ہے، ہمارے شیعہ ایسے ہو جائیں۔ اب جو مولا نے یہ جملہ کہا لاؤڈلی کہا، ساری مسجد نے سنا، ابھی تک تو لوگ ادھر اٹینشن ہی نہیں دے رہے تھے کہ کوئی پرسنل میٹر ہوگا ہم نہیں سنیں گے، مولا نے لاؤڈلی کہا جابر یہ تمہارا پرسنل خواب نہیں ہے، یہ آخری زمانے کے سارے شیعوں کی، یا سارے نہیں آخری زمانے میں ہمارے شیعوں کی حالت ہو جائے۔ جابر گھبرا گئے کہ مولا میرے اس خواب کا آخری زمانے سے کیا تعلق؟ مولا نے کہا میں سمجھاتا ہوں، اب سنیے اس میں خالی پہلا سین، جنہوں نے 25 سال پہلے حدیث سنی ہے ان کو پورے 7 سین یاد، और जिन्होंने ये हदीस नहीं सुनी उनको रिमेनिंग छह सीन की इस वक्त जरूरत नहीं। पहला सीन, जाबिर कहते हैं कि मौला मैंने देखा आसमान से जमीन तक एक बहुत ही खूबसूरत और बहुत ही एक्सपेंसिव कपड़ा लटकाया गया। अच्छा, बहुत सारी चीजें ऐसी होती जिसे उस टाइम पीरियड के कॉन्टेक्स्ट में समझा करें जबकि वो एग्जाम्पल हो। 14 सेंचुरी पहले गोल्ड और सिल्वर के बराबर वैल्यू होती थी कपड़े की, क्योंकि टेक्सटाइल इंडस्ट्री तो थी नहीं, हाथ से कपड़ा बनाया जाता था, बड़ा कीमती होता। चुनाचे इस्लाम में आज भी जो एक ब्लड मनी है किसी आदमी की दियत, कि अगर आप अपनी कार के एक्सीडेंट से खुदा ना खास्ता बाय मिस्टेक किसी को मार दे तो उसके वारिसों को या गोल्ड दीजिए या सिल्वर दीजिए या 200 ड्रेसेस दीजिए। गोल्ड और सिल्वर के साथ इसको रखा गया। जाबिर ने कहा कि मौला मैंने देखा आसमान से जमीन तक एक कपड़ा लटक रहा है, कपड़ा हैंग है, बहुत ही खूबसूरत भी है, बहुत ही एक्सपेंसिव भी है। हजार हजार पाउंड के सूट तो आपके यहां इस वक्त भी मिल जाते हैं, और एक अनाउंसर वहां पे अनाउंसमेंट कर रहा है, मुनादी निदा दे रहा कि जिसका दिल चाहे ये कपड़ा उसके लिए हाजिर है, वो आके ले जाए। ये अनाउंसमेंट सुन के सब लोग दौड़े दौड़े चले आ रहे हैं। मुझे यूके का नहीं पता, लेकिन फ्री की चीज लेने के लिए हमारे यहां यकीनन हर आदमी आ जाता, और फ्री मिल रहा और इतनी कीमती चीज, सब लोग आ गए। लेकिन मौला मैं ये देख के घबरा गया, परेशान हो गया कि हर आदमी आया। वो जो वहां पे अनाउंसर है वो कह रहा है कि जिसको चाहिए पूरा कपड़ा ले जाए। हर आदमी अपनी जेब से सीजर निकालता है, पीस कट करके ले जाता, ऐसा पीस कि कपड़ा भी उसकी वजह से खराब हो गया, बदसूरत हो गया, बदनुमा हो गया। और मैं सोचता हूं कि ये जो पीस लेके गया इस आदमी के किस काम आएगा, बच्चे की नेपी भी इसके अंदर नहीं बांधी जा सकती। जाबिर ये सोच रहे हैं, इसलिए कि जाबिर 41 हिजरी में थे। आज तो यहां की लेडीज के लिए बीच पर जाते वक्त यही लिबास चाहिए होता है, वो ले जाती तो ठीक होता। पता नहीं कितने बालिश का ड्रेस पहना जाता है, वो कल एक बालिश का मसला चल रहा था, वो आज अभी डिटेल में आने वाला क्वेश्चन आंसर सेशन की बात। खुलासा ये, जाबिर ने कहा मौला मेरी समझ में नहीं आता है, कौन बेवकूफ लोग, भाई कपड़ा इन्हें नहीं चाहिए तो आए नहीं, आते जरूर हैं लेकिन छोटा सा एक पीस कट करके ले जाते हैं। मौला ने कहा ये आखिरी जमाने में इस्लाम की हालत है, और ये हमारे शिया हैं जो दौड़े दौड़े आ रहे हैं। सारा मजमा परेशान, मौला इस्लाम का इससे क्या ताल्लुक? का इस्लाम दुनिया का सबसे खूबसूरत मैसेज है अल्लाह का मैनकाइंड के नाम। इससे ज्यादा ब्यूटीफुल कोई चीज ही आज तक अल्लाह ने क्रिएट नहीं किया है, आले मोहम्मद को छोड़कर इस्लाम। कितना ये खूबसूरत मैसेज है, कितना अच्छा और प्यारा रिलीजन, और अल्लाह की तरफ से ये ऐलान है जो चाहे इस्लाम पे अमल करे। इस्लाम खाली सैयदों के लिए नहीं है, इस्लाम खाली खोजों के लिए नहीं है, कोई भी इस्लाम पे अमल करे वो मुसलमान बन जाएगा। लेकिन आखिरी जमाने में हमारे शिया ऐसे होंगे कि पूरा इस्लाम लेने को कोई तैयार नहीं, हर आदमी आएगा इस्लाम से एक पीस काट के ले जाएगा जो उसके लिए भी बेकार है और उसकी वजह से इस्लाम भी बदसूरत नजर आएगा। आज जो इस्लाम अंडर अटैक है, आज जो इस्लाम पर इतने सारे ऑब्जेक्शन हो रहे हैं, इसमें दुश्मनान इस्लाम की एनिमिटी भी है और बाद मुसलमानों की गलतियां भी है जिसकी वजह से इस्लाम बदनाम हो रहा। यह आज का टॉपिक नहीं है, तो सिर्फ मैंने एक जुमले के लिए कहा कि आखिरी जमाने में पूरा इस्लाम किसी को नहीं चाहिए, वो इस्लाम चाहिए जो उसको सूट कर रहा हो। बल्कि मैं अक्सर जब ये रिवायत पढ़ता हूं तो यहां रोक के मरहूम आयतुल्लाह खुई का एक रेफरेंस जरूर देता हूं, और यह कोइंसिडेंट है कि ब्रदर जाफर लाडिक के लेक्चर में भी मरहूम आयतुल्लाह खुई का तस्करा एक खास कॉन्टेक्स्ट में आया मर्जईयत के, और मैं ये बात कह रहा हूं एक और कॉन्टेक्स्ट में, लेकिन बहरहाल दोनों की जबान पर इस अजीम फकीह और मर्जे का नाम आ चुका जिसकी मर्जईयत को जमाने के इमाम ने अपने साइंस ऑफ जुहूर में शामिल किया था। क्योंकि पहले अचरे में नॉर्मली में जुहूर इमाम के हालात में बात नहीं करता हूं, इसलिए कोई डिटेल में नहीं जा रहा हूं, लेकिन बहरहाल मरहूम आगा खुई की मर्जईयत को इमाम जमाना ने अपने साइंस ऑफ जुहूर में शामिल किया था। बहुत एक इंटरेस्टिंग और डिटेल रिवायत है। वापिस आ जाइए असल टॉपिक पर कि पाकिस्तान में आज से तकरीबन ब्रदर जाफर लाडिक 47 इयर्स पहले की बात कर रहे हैं, मैं 37 इयर्स पहले की बात कर रहा हूं, जब मैं स्टूडेंट था पाकिस्तान के हौजा इल्मिया में, तो पाकिस्तान के अंदर बाद इस नाशरी शिया हजरात ने एक बैंक बनाया हुआ था और बैंक तो रन करता है इंटरेस्ट के ऊपर, जो ना सिर्फ ये कि इस्लाम में हराम है बल्कि ये ओनली गुनाह है जिसके लिए कुरान ने कहा। हदीस में तो बहुत सख्त वर्डिंग आती है नमाज के लिए, शराब के लिए, मगर कुरान के अंदर इतनी सख्त वर्डिंग सिर्फ एक इंटरेस्ट के लिए आई कि अगर तुम सूद लेते या देते हो तो गोया अल्लाह और उसके रसूल से मैदान में निकल के जंग कर रहे हो, अल्लाह और रसूल के खिलाफ तुम जंग कर रहे हो। और अब मोमिनीन कराम ने इंटरेस्ट बेस बैंक बनाया। मसला हर दौर में एक था कि नॉन मुस्लिम से इंटरेस्ट ले सकते हैं, मुसलमान से नहीं ले सकते। तो एक आर्गूमेंट, एक डिबेट कि भाई ये इस्लाम कैसा मजहब, नॉन मुस्लिम को आप फायदा पहुंचा रहे हैं और अपने मुसलमान भाई को कोई फायदा नहीं पहुंचा रहे। और उसके बाद ये बात हुई कि भाई मोमिन ने ये बैंक बनाया, इससे मोमिनीन के इकोनॉमी भी बहुत अच्छी हो रही, लोगों को जॉब भी मिल रहे हैं, लोगों को लोन भी मिल रहे हैं अपने मोमिन भाइयों। अच्छा, मोमिन की मदद इस्लाम में कितनी बड़ी नेकी, हाईएस्ट स्टेटस पर जिस चीज को कुरान ने रखा है वो है मोमिन की मदद। पूछा गया इमाम से कि मौला जन्नत में जाने का इजीएस्ट वे क्या है, कहा साहिबा ने ईमान की मदद करो। बल्कि इसके बाद एक जुमला इमाम ने कहा, कुल्लो खलकिन मुश्ताको निरल जन्ना वल जन्नतो तश्ताको इला अरबा, पूरी दुनिया जन्नत चाहती है और चार ऐसे नेकी करने वाले कि जन्नत उसको मोहब्बत है कि ये मेरे अंदर एंटर हो। और उनमें सबसे पहले कहा जो किसी नीडी मोमिन की मदद करता, भूखा है तो खाना खिला दिया, मकान नहीं है उसके पास और आप उसको मकान प्रोवाइड कर सकते हैं मकान दे दिया, प्रॉपर लिबास नहीं है तो आपने उसको लिबास दे दिया, बहुत डिटेल है मोमिन की मदद। हाईएस्ट स्टेटस की नेकी है। बल्कि यजीद ने जब अपने दरबार में नमाज का मजाक उड़ाया था तो उस वक्त कुरान की जिस आयत को मिस कोट किया उसका मैसेज भी मोमिन की मदद था। आपने सुना है ना कि यजीद दरबार में बैठता है, शराब हाथ में लेता और कहता है, अब बहुत सारे लोग शराब को पीने या ड्रग्स को इस्तेमाल करने के लिए आर्गुमेंट लाते हैं, यजीद के आर्गुमेंट सुनिए। यजीद कहता है कि शराब इज बेटर देन सलात, ये शराब जो है ना ये नमाज से भी ज्यादा अच्छी चीज। और दलील के लिए अपनी तरफ से कोई आर्गुमेंट नहीं ला रहा, कह रहा कुरान में लिखा है। दुनिया की सबसे बेहतरीन किताब कुरान और दुनिया की सबसे मजलूम किताब कुरान। हर आदमी अपने गुनाह का एक्सक्यूज कुरान से ढूंढ के निकालता। अब यजीद कहता है कि शराब इज बेटर देन नमाज, कुरान कह रहा और आयत पढ़ी आधी, फवैलुल लिल मुसल्लीन। कहता है पूरे कुरान में कहीं नहीं लिखा है कि शराबी पर वैल हो, लेकिन कुरान में इतनी फेमस आयत है, आयत अल्लज़ी युकज़्ज़िबु बिद्दीन वाले सूरे में, कि नमाजी पर वैल हो। वैल किसे कहते हैं? वैल के बहुत सारे डिफरेंट मीनिंग है, तबाही, अजाब, कर्स, अल्लाह का कर्स। और बाज उलमा ने वैल के वो माने किए कि जहां अरबी इंग्लिश एक दूसरे के करीब आ जाते हैं, कि वैल के माने हैं वेल, जहन्नम का वो वेल जो आग से भरा हुआ, जो मैंने कल थोड़ा सा उसका जिक्र किया था। अब यजीद कहता है कि कुरान कह रहा है फवैलुल लिल मुसल्लीन, नमाजी पर अल्लाह का अजाब आए। देखिए ट्रांसलेशन में गड़बड़ कर गया, एक लफ्ज का ट्रांसलेशन उसने नहीं किया। कुरान ये नहीं कह रहा नमाजी पे अजाब हो, कुरान कह रहा उस नमाजी पे अजाब हो। कौन सा नमाजी? यमनाउन अल माउन, जो मोमिनों को इस्तेमाल की चीजें तक देने से मना कर देता, जो मोमिन की हेल्प करने को तैयार नहीं, नमाज पे नमाज पढ़ रहा है और इस पोजीशन में है कि किसी की हेल्प कर सके और हेल्प नहीं करता। तो ये مومن کی ہیلپ اسلام کی اتنی بڑی عبادت کہ آپ کو ایک چیز یاد ہوگی، یوتھ تو بہت کم میری مجلس میں بیٹھتے ہیں، لیکن لیسٹر واحد جگہ، اونلی پلیس ان دا ورلڈ کہ جب انگلش لیکچر ختم ہوتا ہے تو پورا کراؤڈ اٹھ کے نہیں جاتا، بیٹھا رہتا. نہ باقی ہر جگہ یہی ہوتا ہے کہ انگلش لیکچر ختم ہوا کراؤڈ چینج اوور ہوتا، چینج آف گارڈز، یہ جاتے ہیں نئے لوگ آتے. لیکن وہی جگہ ہے جس کی وجہ سے میں نے، یہ میں آپ سے نہیں کہہ رہا ہوں، یہ انٹرنیٹ پہ ان مومن سے کہہ رہا ہوں کہ مولانا آپ نے اتنی چھوٹی جماعت میں پہلے اچھا پڑھنا کیوں قبول کیا؟ جماعت چھوٹی اور بڑی نہیں ہے، یہاں لوگ سن رہے ہیں، 500 آدمی سننے والے ہوں تو 50,000 سے بہتر ہیں جو گھڑی دیکھنے والے ہیں. عجب خلاصہ یہ ہے کہ یوز بہرحال لیسٹر میں ویسے ہی کم ہوں گے، اس لیے مجلس میں کم ہیں. چنانچہ میں اس واقعے کی ڈیٹیل میں نہیں جاتا ہوں کیونکہ بڑوں کو سب کو معلوم ہے واقعہ کہ مومن کی مدد اتنا امپورٹنٹ مسئلہ ہے کہ علی ابن یختین کا واقعہ ہمارے یہاں کتنا فیمس ہے. امام نے گھر کا دروازہ بند کر دیا اپنے ریپرزینٹیٹو پر کیونکہ تم نے ایک مومن کا دل توڑا، اس کی ہیلپ نہیں کی. خیر، بات کہاں کی تھی؟ اسلام کی ایک نیکی. لوگوں نے کہاں یوز کی؟ لوگوں نے کہا جی فلاں صاحب نے ایک بینک بنایا ہے جو انٹرسٹ بیس ہے، اس سے مومنوں کو ہیلپ مل رہی ہے تو اس کو حلال ہونا چاہیے. کل ایک مومن شراب کی دکان کھولے گا، لوگ کہیں گے مولانا آپ ہی نے تو پڑھا علی ابن یختین، بیچارے کا بزنس نہیں چل رہا، ہم کو اجازت دیجئے اس کی دکان سے شراب خریدے. پرسوں ایک مومن جو ہے ڈرگ سپلائی کرنے لگے گا، لوگ کہیں گے مولانا بیچارہ دیکھیے پیچھے رہ جا رہا ہے بزنس میں، وہ فلاں فلاں نان مسلم ڈرگ سپلائر بہت آگے نکلا جا رہا ہے، مومن کی ہیلپ کا بہت ثواب ہے، ہمیں پرمیشن دیجئے کہ ہم جا کے اس کی ہیلپ کریں. خود مرزا حسین نوری نے اپنی ایک بہت ہی امپورٹنٹ کتاب میں یہ جملہ کوٹ کیا کہ روایت میں آیا کہ مومن کا دل خوش کرنا اتنی بڑی نیکی ہے. تو ایک صاحب پہنچ گئے کہ جی وہ فلاں عورت مجھے گناہ کے لیے بلا رہی ہے کہ مجھے کس کرو، اگر میں نہیں کروں گا اس کا دل ٹوٹے گا، اس لیے میں وہاں پہ جا رہا ہوں. یہ واقعہ میں نے بہت سینسر کر دیا، اس لیے کہ آج محرم کی وہ بڑی تاریخیں شروع ہو گئی. تو ہر جگہ ہر چیز جو ہے، ہر دلیل اس کی اپنی ایک پاور ہوتی ہے، اس سے زیادہ وہ نہیں چلتی. اب لوگ آرگومنٹ کر رہے ہیں. اچھا میری ابھی بہت ہی ارلی ایج ہے، میں حوزے میں پڑھ رہا ہوں، نالج تو ہے نہیں. میں نے کھٹ سے یہ مسئلہ اسی طرح لکھ کے آغائے خوئی کو بھیجوا دی کہ ایک مومن نے انٹرسٹ کے اوپر بیس کرتے ہوئے بینک بنایا، اتنے مومنوں کو ہیلپ مل رہی ہے اس بینک سے، کسی کو لون مل رہا ہے، کسی کو جاب مل رہا ہے، اتنے پرابلم سالو ہو رہے. تو اس کو تو آپ جائز قرار دیں. اب اتنے بڑے مرجے کے پاس 14 سال کے ایک بچے کا ایسا کڈش قسم کا سوال پہنچا، لیکن جواب بڑا سیریس آیا. جواب یہ آیا کہ کرائیٹیریا یہ نہیں ہے کہ مومن کیا کرتا، کرائیٹیریا یہ ہے کہ اسلام کیا کہتا. مومن کو اسلام کے مطابق اپنے آپ کو بنانا، اسلام مومن کے مطابق نہیں بنے گا کہ جس نے یہ کیا تو اسلام ایسا ہو جائے. اور پھر جب انہوں نے ریئلائز کیا کہ یہ سوال کسی بچے نے بھیجا، اس وقت میری یہ 14 سال کی تھی، اندازہ ہو گیا. تو انہوں نے نارملی مرجع یس یا نو کہتا ایگزامپل نہیں دیتا، یہاں پہ پھر مجھے سمجھانے کے لیے ایک ایگزامپل بھی دی. دیکھیں یہاں تک کا جواب تو ہر ایک کے لیے ہے، چھوٹے اور بڑے کے لیے، کہ کرائیٹیریا اسلام ہے، کرائیٹیریا مومن نہیں ہے. مومن کو اکارڈنگ ٹو اسلام ہونا چاہیے، اسلام اکارڈنگ ٹو مومن نہیں بنے گا. انہوں نے کہا اب سنو، مومن اور اسلام کا وہ رشتہ ہے جو پانی کا اور برتن کا رشتہ ہوتا، وہ رشتہ نہیں ہے جو کپڑے کا اور پہننے والے کا رشتہ ہوتا. پانی اور برتن کا رشتہ کیا ہے؟ مومن ہے پانی، اسلام ہے برتن. پانی کی خاصیت یہ کہ اس کو جس برتن میں ڈالو پانی ویسا بن جائے گا، برتن سے نہیں کہے گا کہ جیسا میں ہوں ویسے تم بن جاؤ. پانی کو جگ میں ڈالو جگ کی شیپ آ جائے گی، پانی کو گلاس میں ڈالو گلاس کی شیپ آ جائے گی، پانی کو بکٹ میں ڈالو بکٹ کی شیپ آ جائے گی. تو جس وقت اسلام جو کہے گا، مومن اپنے آپ کو چینج کر کے ویسا بناتا جائے گا. یہ رشتہ نہیں ہے جو کپڑے کا اور پہننے والے کا ہوتا ہے کہ آپ کپڑا لے کے ٹیلر کے پاس گئے اور کہا کہ میری ہائٹ دیکھو، میرے بدن کو میجر کرو، یہ کپڑا میری فٹنگ کے مطابق سی کے دو. اسلام ٹیلر میڈ نہیں ہے کہ شرابی کو شراب کی اجازت مل جائے اور سود کھانا लगाने वाले को सूद की इजाजत मिल जाए और बेहिजाब औरत को बेहिजाबी की इजाजत मिल जाए। इस्लाम तुम्हारी नीड्स के मुताबिक चेंज नहीं होगा, तुम्हें अपने आप को इस्लाम के मुताबिक चेंज करना है। और यही करबला का सबसे बड़ा मैसेज था। यजीद कहता है जैसा मैं हूं वैसा इस्लाम हो जाए। अगर मैं शराब पीता हूं तो इस्लाम में शराब की परमिशन निकल आए, और अगर मैं नामहरम औरतों से रिलेशन रखता हूं तो इस्लाम में इसकी परमिशन निकल आए, और अगर मुझे गाना पसंद है अजान पसंद नहीं है। ये भी तो उसी का एक उसी की पोएट्री है ना, क्या है सिंगर इतना गाना गा इतना गाना गा, गाना लोग सुनते हैं इंटरटेनमेंट के लिए, वो कहता नहीं इंटरटेनमेंट है क्लीनिंग के लिए, इतना गाना गा के मेरे कान क्लीन हो जाएं, इसमें प्रॉब्लम क्या है। कहा मौजिन ने अजान दे दे के मेरे कानों को गंदा कर दिया है, इतना गाना सुना के मेरे कान क्लीन हो जाए। ये यजीद वाला इस्लाम है कि जो मैं चाहता हूं इस्लाम मेरे मन के मुताबिक हो जाए। और वो हुसैन वाला इस्लाम है कि जो इस्लाम है वैसा ही तुम्हें हो जाना है, चाहे डू एट रोम एज रोमन्स डू नहीं चलेगा, चाहे तुम अकेले रह जाओ, सिंगल आउट हो जाओ, सारा माशरा तुम्हारे अगेंस्ट, सारी कम्युनिटी तुम्हारे अगेंस्ट, सारे मुसलमान तुम्हारे अगेंस्ट, सारी उम्मा तुम्हारे अगेंस्ट, तुम अकेले रह जाओ, तब भी इस्लाम को ना छोड़ना, इस्लाम को चेंज ना करना, यह हुसैन का पैगाम है। तो देखिए आज 21st सेंचुरी में तो ये चीज बहुत इंपॉर्टेंट हो गई, क्योंकि डू एज एट रोम एज रोमन्स डू, जैसा देश वैसा भेस, मुझे उर्दू बोलना चाहिए, मैं उर्दू लेक्चर दे रहा हूं, कि वैसा बन जाओ जहां पे हो। तभी तो हमारे बच्चे कहते हैं वेस्ट में हमें वेस्ट वाला मर्जी चाहिए, और उसके बाद फिर वेस्ट की भी क्लासिफिकेशन होगी। कनाडा वाले कहेंगे इंग्लैंड का मर्जा नहीं चलेगा हमारे लिए, शायद आपको नहीं पता कनाडा वाले आपको गांव का आदमी कहते हैं, जो आप दारुसलाम वालों को कहते हैं और कराची वालों को, अच्छा वो थर्ड वर्ल्ड कंट्री के गरीब गंदे मुल्क से आ रहा, हम यूके के रहने वाले। जब मैं कनाडा जाता हूं और हर साल जाता हूं और यूके से ज्यादा जाता हूं, कनाडा वाले यूके का ऐसा तस्करा करते हैं, अच्छा वो आपको गांव से आ रहे हैं, छोटे छोटे मकान, छोटे छोटे शहर, इतना डर्टी इतना गंदा, हम हैं बिल्कुल मॉडर्न इस्वा, वो कहते हैं हमें हमारा मर्जी चाहिए। ये इस्लाम है ही नहीं। इस्लाम वो है कि ईस्ट में भी वही रहेगा, वेस्ट में भी वही रहेगा, 14th सेंचुरी पहले भी वही है, आज भी वही है, दुनिया में भी वही है, आप आउटर गैलेक्सी में चले जाएं तब भी इस्लाम यही इस्लाम रहेगा, वाजिबात यही वाजिबात रहेंगे, हराम यही हराम रहेगा। किसके लिए आप एक नया और मॉडर्न मर्जी ढूंढ रहे हैं? लेकिन मर्जी मेरा टॉपिक नहीं। हुसैन का पैगाम ये कि ये जो लोग कहते हैं ना कि मौलाना आज इस्लाम पे अमल करें तो नक्कू बन जाते हैं, सोसाइटी में अलग हो जाते हैं, कम्युनिटी कबूल नहीं करती, तो नॉन मुस्लिम कैसे कबूल करेंगे? ये आज का प्रॉब्लम नहीं है, 61 हिजरा में 1400 साल पहले हुसैन और असहाबे हुसैन को भी यही टेस्ट देना पड़ रहा था। अकेले थे हुसैन, कोई साथ देने को तैयार नहीं है। अभी अभी आप जिस एनिमेटेड फिल्म का क्लिप देख रहे थे, मुस्लिम इब्ने अकील के वाकये तक दिखाया गया ना, 40,000 मुस्लिम के हाथ पे बैत करते हैं या 22,000, और आखिर में मुस्लिम अकेले रह जाते, कोई मुस्लिम का साथ देने वाला नहीं। हुसैन करबला के मैदान में हल में नासिरिन यंसुरुना की आवाज बुलंद करें, एक और इब्ने यजीद रियाही के अलावा और कोई ना आया हुसैन का साथ देने, तो करबला किस चीज का नाम है? हुसैन ने कंप्रोमाइज कर लिया, हुसैन ने बात मान ली, हुसैन ने कहा अच्छा चलो मैं कंप्रोमाइज नहीं करता लेकिन साइलेंट बैठ जाता हूं। नहीं, करबला 61 हिजरी की हो के 21st सेंचुरी की, जो इस्लाम है उस पर अमल करने अलग रह जाओ तो कोई बात नहीं, बल्कि जितना लोग तुम्हारा मजाक उड़ाएंगे, जितना लोग तुम्हारे अगेंस्ट हो जाएंगे, हमारे यहां तो इससे बड़े प्रॉब्लम होते हैं। ऐसी लड़की की शादी नहीं होती है जो स्कार्फ करने वाली पहनने वाली, ऐसे नौजवान को कोई बेटी देने को तैयार नहीं होता जो ज्यादा वाजिबात और हराम और शरीयत की बात करता। तारीफ सब करते बड़ा मुत्तकी और परहेजगार है लेकिन रिश्ता कोई नहीं करेगा। तारीफ सब करते वाह कैसी बच्ची हर जगह हिजाब पहन के जाती है, तो आप अपने लड़के की शादी कर ले? नहीं नहीं, हो फिर प्रॉब्लम हो जाएगा, खानदान में आएगी तो कभी बर्थडे पार्टी पे एतराज करेगी, तो कभी शादी पे एतराज करेगी, तो कभी सोशल गैदरिंग पे एतराज करेगी। और तकरीबन यही मोर और लेस हमारी कैफियत इमाम के बारे में भी है, खाली अपने अपने कम्युनिटी मेंबर्स नहीं, इमाम के बारे में भी हमारी हालत है। दूर से बहुत तारीफ करते हैं इमाम अली कितने अच्छे, इमाम हुसैन कितने अच्छे, امام زمانہ کتنے اچھے، لیکن اگر وہ ہمارے زمانے میں ہوتے خدا معلوم 1% لوگ ان کا ساتھ دیتے یا 0.5%۔ ذرا سوچیے امام زمانہ آئیں گے تو کیا ہوگا، ذرا سوچیے۔ آج مجھے کچھ مجلس نہ پڑھنے دیجیے، خود آپ سوچیے، کیا ہر ایک کو حجاب نہیں کرنا پڑے گا؟ کیا ہر ایک کو حرام میوزک کو نہیں چھوڑنا پڑے گا؟ کیا ہر ایک کو اپنے پیرنٹس کا حق نہیں ادا کرنا پڑے گا؟ امام زمانہ کے آتے ہی سارے نرسنگ ہوم بند ہو جائیں گے، پیرنٹس تمہاری ذمہ داری ہے تمہیں ان کا خیال کرنا۔ کیا امام آئیں گے تو اس کے بعد بزنس میں یہ فراڈ نہیں بند کرنا پڑے گا؟ یہ جو بھائی کا حق، بزنس پارٹنر کا حق، حق کے زارا مارتے سب ختم ہو جائے گا۔ دور سے بڑے اچھے لگتے ہیں امام زمانہ۔ ایک بہت ہی امپورٹنٹ واقعہ ہے جو میں کل پڑھوں گا، اس لیے کہ آج اب اتنا وقت نہیں رہا، آغائے بے بہانی کا، کہ ہم اور آپ امام کے لیے تڑپ رہے ہیں، امام آ جائے تو ہمارے لیے ظہور امام ایک قسم کا بیک فائر یا اینٹی کلائمیکس ہو جائے گا۔ تو آپ یہ بات تو خیر کل آئے گی، ابھی اتنی سی بات سنی کہ اگر اکیلے رہ جاؤ لوگ تمہارے اگینسٹ ہو جائیں تو یہ پرابلم نہیں ہے۔ دیکھیے ایک کھلاڑی، ایک پلیئر اولمپکس میں میڈلز جیت کے آتا ہے، وہ آسان نہیں ہوتا، اس میں بھی اس کو کتنی زحمت اٹھانا پڑتی، کتنی پریکٹس کرنا پڑتی، کیسا ٹف کمپٹیشن ہوتا ہے۔ اس کے بعد اولمپکس کے گولڈ میڈل کتنے فخر سے دکھائے گا ہر ایک کو، جنریشن میں چلتے کہ ہمارے دادا یہ گولڈ میڈل جیت کے آئے۔ میدان جنگ میں سپاہی بہترین طریقے سے جنگ کر کے آیا، جو جرنیل ورنیل نپولین نپولین، کتنے زخم انہوں نے اپنی باڈی پہ کھائے، لیکن یہ زخم سپاہی کے لیے آنر ہوتے ہیں، یہ اس کے لیے گولڈ میڈل ہوتا ہے۔ مومن کے لیے یہ گولڈ میڈل سے کم نہیں ہے کہ اس کی داڑھی کی وجہ سے کسی نے اس کا رشتہ ٹھکرا دیا، اور اس کے اسکارف کی وجہ سے کسی نے اس سے شادی کرنے سے انکار کر دیا، اور اس کے میوزک سے اپنے آپ کو دور رکھنے اور ریفرین کرنے کی وجہ سے فرینڈ سرکل نے اس کو اپنے ذمے سے نکال دیا۔ یہ ساری چیزیں آپ کا گولڈ میڈل ہیں، قیامت کے دن یہ اس طرح چمکیں گی جیسے چودھویں رات کا چاند چمکتا۔ عبداللہ ابن جہش، ایک سوال یہ ہے کہ آخر عبداللہ ابن جہش نے کون سا ایسا بڑا کارنامہ انجام دیا کہ رسول اللہ نے ان کو پریفیئر کیا باقی 70 مسلمانوں پر۔ یہاں پہ مجھے تھوڑا سا اس جملے کو پہلے ایکسپلین کرنا پڑے گا، پھر میں واقعہ سناتا ہوں۔ مدینہ منورہ، زیارتوں کی بہت اہمیت۔ ہمارے پاس تو ایک حدیث ہے کہ رسول اللہ نے فرمایا کہ جو حج کرے اور میری زیارت نہ کرے فقط جفانی، وہ مجھ پہ ظلم کر کے جا رہا، حج نہیں کر رہا ہے، مجھ پہ ظلم کر رہا۔ اور مدینے میں جب آپ پہنچ جاتے ہیں اور زیارتیں کرتے ہیں تو ایک حدیث وہاں پہ آپ کو بتائی جاتی کہ رسول نے فرمایا جو میری زیارت کرے اور میرے چچا کی زیارت نہ کرے وہ بھی مجھ پہ ظلم کر کے جا رہا۔ اسی لیے مدینے میں آنے والا ہر زوار مدینے کی پوری زیارتیں کر سکے کہ نہ کر سکے۔ کچھ لوگ سکھ ہوتے ہیں، کچھ لوگ اولڈ ہوتے ہیں، کچھ لوگوں کو اپنے واجبات حج کرنا ہوتے ہیں۔ مدینے میں مور دین 100 زیارتیں، سب لوگ اتنی زحمت یا مشکل یا اتنا اسٹریس برداشت نہیں کر سکتے، لیکن حضرت حمزہ کی زیارت کو ہر آدمی جاتا۔ میدان احد، جناب حمزہ کی زیارت۔ خیر پہلے تو جناب حمزہ کی زیارت بھی ایک پرابلم بن گئی تھی، اب جو اس سال سعودی حکومت نے چاروں طرف سے گرل لگا کے چاروں طرف سے زیارت کی جگہ دے دی، تو اب آپ وہاں جاتے ہیں تو آپ کو میدان احد میں وہ جو چاروں طرف ایک گرل لگی ہے، پہلے تو خالی فرنٹ میں تھی، تین طرف وال تھی، اب تو چاروں طرف سے کھل گیا، تو آپ دیکھتے ہیں کہ وہاں پہ احد کے جتنے شہید ہیں انہیں رسول اللہ نے ایک قبر میں دفن کیا۔ جیسے کربلا میں امام حسین کے پائتی جائیے، تمام شہداء کربلا ایک جگہ دفن۔ ہاں ایک خور ابن یزید کی قبر الگ، ایک مولا کے بیٹے اون کی قبر الگ ہے، جنہیں بعض لوگ غلطی سے یہ اون محمد والا اون سمجھتے ہیں، اور ایک جناب حبیب ابن مظاہر کی قبر الگ، نہ باقی سارے صحابی ایک جگہ۔ اسی طرح میدان احد میں 70 مسلمان شہید ہوئے، 67 کے لیے رسول اللہ نے ایک قبر بنائی، وہ آج آپ کو نظر بھی آ جاتی ہے، پہلے نظر نہیں آتی تھی۔ اور تین جو ہیں 3 out of 70 ان کو رسول نے الگ دفن کیا، اور تینوں کی قبر اس طرح بنائی کہ پہلے کی قبر بنائی جہاں اس کے پیر تھے وہاں دوسرے کی قبر بنائی، اور جہاں دوسرے کے پیر تھے وہاں تیسرے کی قبر بنائی، تو ایک لمبی قبر نظر آتی. پبلک میں یہ مس انڈرسٹینڈنگ ہو گئی کہ حضرت حمزہ 18 فٹ کے تھے. لوگ کہتے ہیں ہم سنی سنائی بات نہیں کر رہے، آنکھ سے دیکھ کر آئے، ان کی قبر 18 فٹ لمبی ہے، 6 میٹر، اور آنکھ سے دیکھ کے آئے آپ، تو اس میں شک کی بات ہی نہیں ہے. لیکن وہ کتنا بڑا دھوکا ہے، وہ 3 سیپریٹ قبریں ہیں، ایک جہاں کمپلیٹ ہوتی ہے پیر آتے ہیں، وہاں سے دوسری شروع ہو جاتی، تو کہتے ہیں 18 فٹ کی قبر. اسی طرح چاند کے حوالے سے بھی اکثر آج کل ہوتا، چاند نہیں ہوتا، ایک صاحب کہتے ہیں ہمیں نظر آ گئے، اور نظر آ گیا تو سعودی عرب اس کے اوپر حج کر دیتا اور روزہ رکھ عید منا دیتا. یہ بہت انٹرسٹنگ اسٹوری ہے، لیکن آج ٹائم نہیں ہے، پتہ نہیں گھڑی آج فاسٹ کیوں چل رہی ہے. اچھا تو خلاصہ یہ کہ حضرت حمزہ کی قبر کے ساتھ رسول نے 2 اور قبریں ملائیں. اب حضرت حمزہ تو سید الشہداء ہیں غیر معصومین میں، تمام دنیا کے سید الشہداء آقا حسین، اور غیر معصوم کے سید الشہداء حضرت حمزہ، وہ تو سمجھ میں آ گیا. اس کے بعد یہ 2 اور کون سے صحابی جن کو رسول اللہ نے باقی قبروں سے الگ کر کے، 67 سے الگ کر کے الگ دفن کیا. ایک موسیٰ ابن عمیر، ان کا بھی ایک بہت انٹرسٹنگ واقعہ ہے لیکن آج نہیں. اور تیسرے عبداللہ جہش. عبداللہ جہش کو رسول اللہ نے اتنا ہائی اسٹیٹس عطا کیا کہ باقی سارے شہیدوں سے الگ اپنے چچا جناب حمزہ کے پیروں کے قریب دفن کیا، اور ان کی صرف ایک دعا کی وجہ، اونلی ون دعا. حضرت عبداللہ ابن جہش نے ایک دعا مانگی، اور ایسی سنسیئرٹی کی دعا تھی کہ اللہ نے قبول کر لی، اور اس کا دنیا کا ریوارڈ یہ ملا کہ انہیں رسول کے چچا حضرت حمزہ کے پائتی دفن کیا گیا، باقی تمام شہدا سے الگ کر کے. شہدا احد کا اسٹیٹس بہت ہائی ہے، شہدا احد کی زیارت جب آپ پڑھتے ہیں اس کا ٹرانسلیشن پڑھیے، کتنا ہائی اسٹیٹس ان کا بتایا گیا. اور جو میں نے پہلی مجلس میں جملہ کہا تھا، یہ اونلی زیارت ہے مدینہ مکے کی جس میں لعنت آئی ہے قاتلوں پر، اور یہی وہ بحث کرتے ہیں میدان احد میں سعودی عرب کا جو ریلیجس ڈپارٹمنٹ، کہ لعنت کیوں بھیج رہے، رسول اللہ نے تو ان کو بعد میں معاف کر دیا، جس کا ریپلائی میں دے چکا ہوں. خلاصہ یہ کہ عبداللہ جہش ایک دعا، وہ دعا کیا تھی، یہ تقریباً 3 دن پہلے میں نے آغا لواسانی کا واقعہ پڑھا تھا، اس سے سملر بات ہو رہی ہے. دعا یہ تھی کہ جب احد کی جنگ اسٹارٹ ہوئی تو عبداللہ جہش نے ایک جملہ کہا تھا دعا، اے اللہ اپنے دین کو تو بچانے والا، میں میدان میں جاؤں گا تو میں یہ نہیں سمجھ رہا ہوں کہ میں اسلام کو بچا لوں گا، اسلام کو تو بچائے گا جس طرح سے چاہے، میں تو میدان میں جا رہا ہوں اس لیے تاکہ شہید ہوں. خدا بندہ میری دعا یہ ہے کہ میری باڈی کے جتنے پیسز میدان میں ہو سکیں، 70 80 100 200، جتنے زیادہ تیر و تلوار میرے جسم پہ لگیں، جتنی میری باڈی کے پیسز ہوں، جتنے زیادہ پین مجھے اٹھانا پڑے، میں یہ چاہتا ہوں تاکہ قیامت کے دن جب تیرے سامنے جاؤں تو اپنے 70 پیسز کو لے کے جاؤں کہ خدا بندہ تیرے دین کی خاطر میں نے اتنی بڑی قربانی دی. آدمی اول تو اسلام کے لیے کوئی قربانی دینے کو تیار نہیں، اور سیکریفائز کرے تو کوئی آسان سی سیکریفائز ہو، تکلیف نہ ہو. اور وہ کہتے ہیں میرا جسم کٹ انٹو 70 پیسز 70 پیسز میں تقسیم ہو جائے تاکہ اسلام کے لیے میرا سیکریفائز سب سے بڑا ہو جائے. احد کی لڑائی ختم ہوئی تھی تو عبداللہ جہاز جو رسول کے فرسٹ کزن ہیں، ان کی ماں رسول اللہ کی پھوپھی تھی، ان کی باڈی 70 پیسز میں نظر آئی، اور رسول نے کہا اللہ نے اس کی دعا قبول کر لی ہے، چنانچہ اس کو اتنا ہائی اسٹیٹس دیا ہے کہ ریمیننگ شہداء احد کے ساتھ دفن نہیں کروں گا، اسے اپنے چچا کے ساتھ دفن کروں گا. کون چچا؟ جس پہ رسول ایسا روئے کہ یہ کہہ کے روئے کہ ارے میرے چچا کا کوئی ماتم نہیں کر رہا، ان کے برابر ان کو دفن کیا. تو مومن کے لیے تو ایک بہت بڑا یہ آنر ہے، بہت بڑا یہ آپ کے لیے گویا آپ کو ایک میڈل ملا ہے، گویا آپ کو اسلام کا نوبل پرائز ملا ہے اگر آپ دین پہ عمل کریں اور آپ کی کمیونٹی آپ کے اگینسٹ ہو جائے، اگر آپ دین پہ عمل کریں اور آپ کی فیملی آپ کے اگینسٹ ہو جائے، اگر آپ دین پہ عمل کریں آپ کی وائف آپ کے اگینسٹ ہو جائے، اگر آپ ریلیجن پہ عمل کریں آپ کا ہسبینڈ آپ کے اگینسٹ ہو جائے. مومن تو اسے گھبراتا نہیں ہے، اس کے سامنے آقا حسین کی ایگزامپل ہوتی ہے، ساری دنیا ایک طرف، سب نے یزید کی بیعت کر لی، حسین نے کہا میں اکیلا ہوں مگر میں یزید کی بیعت نہیں کروں گا کیونکہ ہی از رانگ. یہ ہر مومن کو 21st century میں میسج ملا اسلام کی طرف سے، مگر اس کے لیے یہ بہت ضروری ہے کہ آدمی کے پاس ریلیجن کی اتنی نالج تو ہو کہ اسے یہ پتا چلے کہ رائٹ کیا ہے رونگ کیا. بعض مومنین کو میں نے دیکھا ہے کہ اپنی ساری فیملی سے جہاد کرتے ہیں، لیکن جس پوائنٹ پہ جہاد کرتے ہیں وہی اگینسٹ اسلام ہوتا، کیونکہ ہمارے یہاں ریلیجن کی اتنی نالج لوگوں کے پاس نہیں ہے. چنانچہ کل کوئسچن آنسر کے سیشن میں ایک مسئلہ آ گیا تھا، کیونکہ وہ مسئلہ بہت زیادہ لوگوں کو کنفیوز کر گیا، اس لیے میں آج کی مجلس میں بہت ہی شارٹ اس کا جواب دے رہا ہوں. اور وہ یہ ہے کہ یقیناً لیسٹر ہو کہ انگلینڈ ہو، لندن ہو کہ پیٹر برو ہو کہ برمنگم ہو، یا آپ کے مکانات بہت چھوٹے چھوٹے ہیں. ہاں کینیڈا میں لوگوں کے پاس بڑے بڑے مکان ہیں، نارتھ امریکہ میں بڑے بڑے مکان، یا مکان آپ کے پاس بہت چھوٹے ہیں. یہ دنیا کے مکان کی بات کر رہا ہوں، جنت میں انشاءاللہ بڑے بڑے محل آپ کو ہی ملیں گے. اگر اس چھوٹے مکان میں آپ ریلیجن لے کے آ گئے تو جنت کا بڑا محل آپ کے لیے، اور جو بڑے مکان میں ریلیجن نہ لا سکے جہنم کا بڑا محل ان کے لیے. اب آئیے واپس لیڈیز اور جینٹس، نماز پڑھنے کا مسئلہ. ایک بار پھر، ٹائم نہیں ہے کہ میں پورا مسئلہ بتاؤں، ایک مرتبہ پھر اس جملے کو ریپیٹ کر دوں کہ اس میں تین فتوے ہیں، امام خمینی کے فتوے میں لیڈیز اور جینٹس کی نماز میں کوئی ڈسٹنس کی کنڈیشن نہیں. لیڈیز اور جینٹس اس طرح بھی نماز پڑھ سکتے ہیں کہ باڈی سے باڈی ملی ہوئی ہو، ماں بیٹا ہے، بھائی بہن ہے، شوہر بیوی. اور آغائے خوئی اور آغائے خامنائی کے فتوے میں ایک بالش کا ڈسٹنس لازم ہے، لیکن ایک بالش کا ڈسٹنس آپ نے مینٹین کیا بالش میں، یہ انگوٹھے سے لے کے چھوٹی انگلی تک بالش کا ڈسٹینس مینٹین کرنا لازم. یہ ایک بالش مینٹین کر لیا تو لیڈیز جینٹس کی ایک ہی کمرے میں نماز صحیح. لیکن آقا سیستانی فرماتے ہیں کہ لیڈیز اور جینٹس اگر ایک جگہ نماز پڑھ رہے ہیں، درمیان میں ایٹ لیسٹ 15 feet کا فاصلہ ہونا چاہیے، تقریباً 5 meter، ایٹ لیسٹ 15 feet کا فاصلہ عورت اور مرد کے بیچ میں ہو تو نماز پڑھی جا سکتی ہے کمرے، چاہے شوہر بیوی ہو، چاہے ماں بیٹا ہو، چاہے باپ بیٹی ہو، چاہے بھائی بہن. انلیس یہ کہ مرد آگے ہو عورت پیچھے ہو تو نو ڈسٹینس ریکوائرڈ اگر مرد آگے اور عورت پیچھے. لیکن اگر سائیڈ بائی سائیڈ ہے، یہ عورت آگے مرد پیچھے، مرحوم آقا خوئی ایک بالش، آقا خمینی کی نگاہ میں نماز پڑھنے میں ڈسٹینس کا کوئی مسئلہ ہی نہیں، لیکن آقا سیستانی کا یہ نظریہ کہ 15 feet. اب اس مسئلے کا سلوشن کیا ہے؟ 15 feet کا تو پورا مکان ختم ہو جائے گا آپ کا، یا آپ کو فٹ پاتھ پہ نماز پڑھنا، یا آپ کی وائف کو فٹ پاتھ پہ نماز پڑھنا. نہیں نہیں، یہ مسئلہ ہے کمرے کا، اگر دوسرے کمرے میں چلے گئے تو کوئی ڈسٹینس نہیں. ایک روم کی بات ہو رہی ہے، اگر بیچ میں وال آ گئی تو پھر اس کے دوسری طرف نماز پڑھی جا سکتی ہے، چاہے خالی 1 feet کا فاصلہ ہو. لیکن سولوشن کیا ہے اگر ایک ہی کمرے میں نماز پڑھنا ہو؟ سولوشن نمبر 1، جو لوگ کبھی آقا خوئی کی تقلید کر چکے ہیں اس مسئلے میں، وہ آقا خوئی کے مسئلے پر باقی رہ سکتے ہیں، باقی رہیں. سولوشن نمبر 2، جنہوں نے کبھی آقا خوئی کی تقلید نہیں کی، یعنی وہ ینگسٹر جو آقا خوئی کے انتقال کے بعد 92 کے بعد تقلید میں آئے، ان کے لیے سولوشن یہ ہے کہ آقا سیستانی نے اس میں احتیاط واجب لگائی. احتیاط واجب میں آپ کے لیے یہ رائٹ ہے کہ آپ سیکنڈ مرجے کی بات مان سکتے ہیں، اور سیکنڈ مرجے ایک بارش کے فاصلے کے بعد نماز کو الاؤ کرتے ہیں. یہ دو میں سے ایک سولوشن آپ کو رکھنا. اگر آپ آقا خوئی کے بعد تقلید میں آئیں کہ یا تو ڈسٹینس مینٹین کریں، اور یا یہ سوچے کہ چونکہ اس میں آقا سیستانی نے کلیئر کٹ فتویٰ نہیں دیا. اب بہت امپورٹنٹ یہ مسئلہ ہے کہ جہاں آپ کا مرجع احتیاط واجب لگا ہے وہاں پہ آپ کو لینینسی تو مل جاتی ہے سیکنڈ مرجع کی بات ماننے کے لیے، لیکن یہ کنڈیشن ہے کہ سیکنڈ مرجع ڈھونڈے اور اس کا فتویٰ معلوم کریں. कल मैंने कई एग्जाम्पल दी थी, लेकिन बाकी एग्जाम्पल प्रैक्टिकल न थी। ये किसी का सवाल इतना प्रैक्टिकल हो गया कि सुबह से अब तक मुसलसल फोन पे फोन आ रहे हैं, मौलाना कैसे नमाज पढ़े। तो आगा सिस्तानी अगर फतवा दे देते तो दो ही तरीके थे नमाज के, या रूम डिफरेंट हो या एक ही रूम में हो तो टाइम डिफरेंट हो, पहले मर्द पढ़ ले फिर औरत पढ़े, पहले औरत पढ़े फिर मर्द। लेकिन चूंकि आगा सिस्तानी ने एहतियात वाजिब लगाई, इसलिए इसके अंदर एक और आसान सोल्यूशन कि एज इट इज जैसे आप लोग नमाज पढ़ते आए पढ़ते रहिए, दिल में बस ये ख्याल आ जाए कि एहतियात वाजिब में मैं सेकेंड बेस्ट मर्जी की बात मान रहा हूं। देखिए ये जो चीज है कि आदमी रिलीजन पे अमल करना चाहता, इग्नोरेंस जो है उससे वो अमल को गलत करवा देती। बल्कि कितने ही ऐसे केसेस हैं कि आदमी शैतान से बचना चाहता है, हराम को अवॉइड करना चाहता, शरीयत को अमल करता है किताब देखकर, लेकिन हाफ नॉलेज की वजह से, बजाय इसके कि वो शैतान से बचे वो शैतान के हाथ में और फंस जाता। मैं बहुत ही गलत इसकी एग्जाम्पल दे रहा हूं, लेकिन इसलिए दे रहा हूं कि आज के बाद जो बड़ी रातें आ जाएंगी उसमें तो बिल्कुल पॉसिबल नहीं होगा कि इतनी गम की रात में मुता या मैरिज के मसले बयान किए जाए। एक छोटा सा मसला मैं आपके सामने ऐसा रखता हूं जो सारे मराजे मानते, और उसमें कोई एहतियात वाजिब भी नहीं है कि आप दूसरे मर्जे की बात माने। अगर उसमें गलती है तो गलती है, और वो ये कि हमारे यहां इंडिया और पाकिस्तान और ईस्ट अफ्रीका में भी नॉर्मली ये तरीका है कि लड़के और लड़की की पहले इंगेजमेंट होती है, एकदम से शादी नहीं होती, और फिर दो महीने बाद, तीन महीने बाद, छह महीने बाद निकाह होता। अब इंगेजमेंट हो गई लड़के और लड़की और निकाह नहीं हुआ, तो दे आर स्टिल ना महरम टू ईच अदर। खाली मंगनी होने से या इंगेजमेंट से कोई रिश्ता नहीं बनता, रिश्ता बनेगा जब निकाह का सीगा होगा। लेकिन जब इससे पहले इतनी अवेयरनेस नहीं थी शरीयत की, तो मंगनी हो गई, इंगेजमेंट हो गया, निकाह नहीं, अभी नामहरम है, फिर भी टेलीफोन पे बातें हो रही, फिर भी इंटरनेट पे एक दूसरे से चैटिंग की जा रही, फिर भी एक दूसरे के साथ बाहर घूमने जा रहे हैं, और फैमिली की कई गैदरिंग के अंदर इस तरह से एक दूसरे के साथ बैठ रहे हैं जैसे हस्बैंड और वाइफ बैठते हैं। लेकिन जब तक के निकाह नहीं तो वह नामहरम। तो अब इसका एक सोल्यूशन लोगों ने खुद से निकाला, और वह क्या सोल्यूशन निकाला कि जो इस्लाम ने टेम्परेरी मैरिज की परमिशन दी, वो उसका वन ऑफ द मेन रीजन यही तो है ना कि ये एक दूसरे के महरम बन जाए, एटलीस्ट गुनाह ना होने पर। तो अब कई जगह पर जो रिलीजियस माइंडेड लोग हैं, जो गुनाहगार फासिक फाजिर है, वो तो इस मसाले को मानते ही नहीं, कहते एंगेजमेंट हो गई बस हो गई। वो तो बगैर एंगेजमेंट के भी लड़का लड़की का घूमना, चैटिंग करना, टेलीफोन पे बात करना कोई प्रॉब्लम ही नहीं है उनकी निगाह में। अब जो रिलीजियस और पायस फैमिलीज हैं, उन्होंने कहा नहीं नहीं ये तो बहुत बड़ा हराम हो रहा है, नामहरम है एक दूसरे के लिए, कैसे ही एक दूसरे के साथ जा सकते हैं, चलो टेम्परेरी मैरिज का सीगा पढ़वा दो, एटलीस्ट यह है कि बातें करना, कभी हाथ में लाना हो, बराबर में बैठना हो, ये सब तो हलाल हो जाए, हो गया हलाल। और इसके बाद अब ये निकाह हुआ, अब छोटा सा एक लाइन का मसला कि टेम्परेरी मैरिज अगर छह महीने के लिए, तो जब तक कि उसका टाइम पीरियड पूरा नहीं हो निकाह नहीं पढ़ाया जा सकता है। दो तरीके होते, या टाइम पूरा होने का वेट करें, या टेम्परेरी मैरिज की जो तलाक है वो तलाक पहले करें, जो रिमेनिंग पीरियड है उसको खत्म करवाएं, फिर सीगा निकाह होगा। लेकिन होता क्या, एक नहीं मोर देन 500 केसेस मुझे मिले तीन साल में, जब मैंने पहली बार ये मसला मेंबर पे पढ़ा था, कि जहां पता चला पायस रिलीजियस गुना से बचने वाले, उन्होंने मुता का सीगा या टेम्परेरी मैरिज कर ली ताकि फैले हराम ना हो, बातें करने की परमिशन हो, टेलीफोन करने की परमिशन हो, इंटरनेट या ईमेल चैटिंग की परमिशन हो, समटाइम्स ईद वगैरह में फैमिली गैदरिंग में आ सके। छह महीने का मुता किया, चार महीने बाद निकाह हो गया, उन्होंने सोचा ये तो अंडरस्टूड बात कि भाई जब वो पहले से मेरे निकाह में है, अब ये सीगा निकाह पढ़ाए तो और कन्फर्म हो गया, ये तो डबल हो गया उसके अंदर मजबूती रिश्ते में, वो बिल्कुल गुनाह हो गया। छह महीने का अगर टेम्परेरी मैरिज का पीरियड और चार महीने बाद निकाह पढ़वाया, ये निकाह नेल एंड वॉइड हुआ ही नहीं। तो वो जब दो महीने के बाद मुकम्मल होगा टेम्परेरी मैरिज का, फिर ये एक दूसरे के लिए नामहरम होगा। तो मसला नहीं मालूम तो नामहरम क्या हस्बैंड और वाइफ बन के जिंदगी गुजार रहे, कितने ही औलादे इनकी हो गई विदाउट ए निकाह। आखिरी जमाने की साइंस में दो साइन और सुन लीजिए, आज इत्तेफाक से मेरा टॉपिक नहीं था फिर भी शुरू में दो साइंस आई थी, एक जाबिर का ख्वाब, एक आगाए खुई का नाम, और आखिर में दो साइंस। एक ये है कि रमजान का दिन होगा और लोग ईद समझ के खा पी रहे होंगे, और ईद का दिन होगा और लोग रमजान समझ के रोजा रख रहे होंगे, ये साइंस ऑफ जुहूर में। और दूसरा ये कि कितने लोग बगैर निकाह के जिंदगी गुजार रहे होंगे। अब हमारे जहन में वो नॉन मुस्लिम या वो गुनाहगार मुसलमान आए जिनके यहां शादी का कंसेप्ट नहीं है, डी फैक्टो रिलेशन, मगर इसमें ये मोमिनीन भी आ गए, मुत्तकी और परहेजगार, जिन्होंने अपनी शादी को 100% इस्लामी करने के लिए पहले टेम्परेरी मैरिज की ताकि एंगेजमेंट से लेके मैरिज तक भी रिलेशन हलाल रहे, और फिर परमानेंट मैरिज की और पता चला कि परमानेंट मैरिज विदाउट मैरिज इनका रिश्ता बना 10-10 साल 12-12 साल से। आखिरी जमाने की साइंस है। और एक मसला खाली, ओनली वन मसला, वो नहीं मालूम था। और शैतान ने यहां पर शराबी को नहीं बहकाया, शराबी कभी इसकी परवाह करेगा कि एंगेजमेंट के बाद हलाल किया और हराम किया? किसी जानी को नहीं बहकाया, किसी फासिक को फाजिर को नहीं बहकाया, नमाज शब के पाबंद नमाजी को बहकाया, शरीयत का खौफ रखने वाले मोमिन को बहकाया, मुत्तकी और परहेजगार को बहकाया। इससे तो वो गुनाह करा लिया जो उससे बड़ा गुनाह होता। हाँ ये अलग बात, चूंकि लैक ऑफ नॉलेज की वजह से हुआ तो गुनाह ये कंसीडर नहीं होगा, लेकिन रिश्ता नेल एंड वॉइड, एक एक लाइन का मसला। तो जो बात हो रही थी कि कम्युनिटी या सोसाइटी या अपने टाइम पीरियड में दीन पर अमल करने की वजह से अकेले रह जाओ, कोई तुम्हारा साथ ना दे, फैमिली भी अगेंस्ट हो जाए, फ्रेंड सर्किल भी तुम्हारा अगेंस्ट हो जाए, कोई बात नहीं, यही हुसैन का पैगाम। अगर कम से कम पहले यह मालूम कर लो कि जिस पॉइंट पे तुमने स्टैंड लिया है ये वाकई शरीयत में है भी कि नहीं है। मुझे ये भी याद है किसी लेस्टर में, अब मुझे ये याद नहीं कौन मोमिन थे, कितनी मुझसे बहस की थी आज से 20 साल पहले और नाराज से हो गए थे जब मैंने ये बताया था कि औरत हिजाब में चेहरा खोल सकती और उनकी वाइफ चेहरा कवर करती थी। पता नहीं कौन मोमिन थे लेकिन बहुत लंबी बहस हुई थी, यहां तक उसका खुलासा था कि आप यहां तबलीग करने आ रहे हैं कि लोगों को बहकाने आ रहे हैं। ठीक है आम औरतें हिजाब नहीं करती लेकिन आप तो सही मसाला बताइए। वो इतना सख्त मुझसे नाराज, इतना आर्गुमेंट और डिबेट उस मसाले पर जो इस्लाम के अंदर था भी नहीं। वही मरूम आगा कोई की एहतियात वाजिब थी, एहतियात वाजिब तो कहते ही उसको एक सेकेंड मर्जे की बात मानो। तो पहले इतनी नॉलेज हो कि पता चले कि जिस मसाले पर आप स्टैंड लेके अकेले हो रहे हैं आप ही गलत निकले, दुनिया में भी आपका नुकसान हुआ और कयामत में भी नुकसान हो। यही वजह कि करबला के जिहाद में हर जगह हुसैन ने जिहाद से पहले खुतबा देकर लोगों को अवेयरनेस दिलाई, ले यस्तन कजा इबाद का मिनल जिहाला, जियारत अरबईन में आका हुसैन के लिए हम कहते हैं मौला आपने लोगों को लैक ऑफ नॉलेज और इग्नोरेंस से बचाया, क्योंकि जहां इग्नोरेंस आ जाएगी वहां शरीयत पे अमल करने वाला भी शैतान को फॉलो कर रहा। जगह जगह हुसैन ने ये इग्नोरेंस को दूर किया, अपने साथियों की भी लेकिन वहां इग्नोरेंस नहीं थी, और लश्करे यजीद की भी। हुसैन ये एक्सक्यूज भी किसी को नहीं देना चाह रहे थे जो हमारे अक्सर लोग बना लेते हैं, हमारे यहां भी लोग बनाते हैं, चले मौलाना की मजलिस हो रही है, इन्हें कहा ओहो नॉनसेंस, पता नहीं लेस्टर की जमात किस मौलाना को पकड़ के ले आई जिसको मजलिस पढ़ना भी नहीं आती, वो एक ग्रुप है, वो एक ग्रुप है, आ भी नहीं रहा। एक दूसरा है कहे कि नहीं नहीं ये बातें तो ठीक करते हैं लेकिन अगर इनकी मजलिस में जाओगे सुन लोगे तो वाजिब हो जाएगा अमल करना, अगर सुनोगे नहीं तो कयामत में अल्लाह से कह देना खुदाबंद हमको तो पता ही नहीं था। बहुत ही सिंपल इनोसेंट मोमिन बेचारे, वो रियलाइज करते हैं वाजिबात की अहमियत है लेकिन सुनो नहीं। कल हुसैन को मालूम था कि लश्कर यजीद इतना बड़ा गुनाह करेगा
और जब कोई उनसे कहेगा तुमने हुसैन को शहीद कर दिया, वो कहेंगे अच्छा ये हुसैन थे, हमें तो पता ही नहीं, हमसे तो यजीद ने कहा ये कोई नॉन मुस्लिम है इसलिए हम आ गए। भाई एक्सक्यूज कर सकते थे ना कि हमें तो पता ही नहीं ये नॉन मुस्लिम काफिर। मौला अली के बारे में प्रोपेगेंडा हुआ था कि नहीं हुआ था? कितने मुसलमान अली को सलाम नहीं करते थे उनको काफिर समझ के, नऊज़ु बिल्ला। तो कर्बला में आकर यजीद की फौज इतना बड़ा गुनाह करके भी एक एक्सक्यूज बना सकती थी लैक ऑफ नॉलेज और इग्नोरेंस का। तो जब आज का मोमिन बात इसलिए नहीं सुनता कि कयामत में फंस ना जाए, पकड़ा ना जाए, तो वो तो यजीदी थे, हुसैन ने कहा नहीं ये नहीं होने दूंगा। जो आएगा तो उसको बताया जाएगा कि तुम किसके सामने आ रहे। इतने खुतबे हुसैन ने अपना इंट्रोडक्शन कराने के लिए दी। 28 रजब को मदीने से निकले तो खुतबा दिया, मक्के में स्टे किया तो खुतबा दिया, कूफे में मुस्लिम इब्ने अकील को भेजा तो लेटर में अपना तारुफ कराया, कर्बला में आए तो तकरीबन डेली हुसैन ने खुतबा देते हैं जिसमें अपना इंट्रोडक्शन है। इवन आशूरे के दिन लड़ाई शुरू होने से पहले हुसैन ने खुतबा दिया। हर जगह कोई आ रहा है हुसैन के खिलाफ, ये नहीं कह सकता मुझे नहीं मालूम कौन, हुसैन अपना इंट्रोडक्शन करा चुके। फिर अब अगर कोई हुसैन के खिलाफ तलवार चला रहा है, नो एक्सक्यूज। लेकिन हुसैन ने खाली जबान के जरिए ही लोगों की अवेयरनेस को नहीं पैदा किया, एक्शन के जरिए भी। भाई हुसैन ने खुद भेजी, कोई आदमी कह सकता था मैं तो बहुत पीछे था, मुझको समझ में नहीं आया हुसैन क्या कह रहे। ऐसा होता है ना, जब अपने मतलब की बात हो रही है तो आदमी सुनता, और अपने अगेंस्ट बात जा रही हो तो नहीं सुनता। एक मोमिन ने दूसरे मोमिन को दारुसलाम फोन किया या कराची फोन किया, हेलो हाय कैसे हो, अल्हम्दुलिल्लाह ठीक हूं, क्या चल रहा है, क्या हालात हैं, पूरी बातें हो रही। फिर कहा कि वो जो 10,000 पाउंड मैंने तुम्हें लोन दिया था वो कब वापस करोगे। दूसरे साइड पे कहने लगा, हैं आवाज नहीं आ रही, जरा जोर से कहना, तो 10,000 का लोन कब वापस करोगे। कहा आवाज नहीं आ रही है, कोई लाइन में गड़बड़ हो गई है, कुछ यहां पे सिग्नल ठीक नहीं आ रहे, क्या कह रहे हो। अब ये पुराने जमाने की बात है जब बीच में ऑपरेटर होता था। उसने सुना और उसने कहा क्या आप कह रहे, बिल्कुल क्लियर लाइन है, एक एक लफ्ज समझ में आ रहा है, 10,000 पाउंड। तो सुनने वाले ने कहा तुम समझ रहे हो। कहा ऑपरेटर ने कहा समझ रहा हूं। कहा तो फिर तुम जाके पेमेंट कर दो। होता यह है कि आपने काम की बात है तो सब समझ में आ रहा है, अपने अगेंस्ट की बात है जरा जोर से बोलना, आवाज नहीं आ रही है, सिग्नल बहुत वीक है, बैटरी मेरी डाउन होती चली जा रही है, फिर बात करेंगे। कर्बला के मैदान में भी ऐसे बहरे आ सकते थे। तो हुसैन ने खाली खुतबे के जरिए से अपने आप को इंट्रोड्यूस नहीं कराया, एक्शन के जरिए भी इंट्रोड्यूस कराया। कोई कह सकता है कि भाई हम इतने पीछे बैठे थे हुसैन की आवाज नहीं, हमें क्या पता ये रसूल के नवासे। तो हुसैन ने कर्बला में ऐसी एग्जाम्पल भी रखी कि जो आवाज नहीं सुन रहा, या कोई कह दे कि अरबी मेरे मुझको इतनी अच्छी नहीं आती, आंखों से देख ले। असगर हुसैन का एक बहुत बड़ा विटनेस बना के चलो, तुम हुसैन को कुछ भी मान लो, 6 महीने का बच्चा तो दुनिया के किसी लॉ और कानून में शहीद नहीं किया जाता, असगर तो नजर आ रहा है। आनो मोहम्मद, कर्बला के ये 3 शहीद ऐसे हैं जो इतनी छोटी एज के थे, और दोनों की जिहाद में फर्क है, असगर का भी बहुत बड़ा जिहाद है। लेकिन वहां कोई कह सकता था कि वहां भी हमको पता नहीं चला, जंग का मैदान था, अचानक कहीं से तीर चल गया, पता नहीं किसने मारा, वहां भी एक एक्सक्यूज ला सकते थे लोग। पाकिस्तान की एक एक्स प्राइम मिनिस्टर अभी हाल ही में मारी गई 1 महीने पहले, कहा जा रहा है पता नहीं किसने फायर कर दिया, अचानक सडनली ये काम हो गए। आनो मोहम्मद का रोल बहुत अहम। आनो मोहम्मद असगर से भी एक कॉन्टेक्स्ट में, पूरा नहीं, एक कॉन्टेक्स्ट में असगर से भी ज्यादा अहम जिहाद। ये मैदान में बाकायदा तैयार होके आए थे, ये घोड़ों पे बैठे थे, लश्करे यजीद ने बाकायदा तलवार से इन पे अटैक किया, तीर से इन पे अटैक किया, नैजों से इन पे अटैक किया है। वहां असगर की तरह से ये एक्सक्यूज नहीं चलेगा कि भाई ये 30,000 के आदमी थे, पता नहीं किसने तीर मार दिया। आंखों के सामने है जो हुसैन के खुतबात का पर्पज है, वही आनो मोहम्मद के जिहाद का पर्पज है। 9 साल का बच्चा दुनिया में कहीं मुजरिम नहीं होता है। ये क्या समझ के 9 साल के बच्चे के पीछे आए हो? लेकिन ऐसे 9 साल का बच्चा भी हमको कभी कहीं नजर ना आया। कि 9 साल के बच्चे ने 30,000 के लश्कर को दरहम भरम कर दिया। अब्बास का जिहाद जैसा था कि बगैर तलवार के यजीदियों को शिकस्त दी, और मोहम्मद का जिहाद भी वैसे ही था कि एक मरतबा सारी फौज इधर उधर भागने लगी थी। कौन आनो मोहम्मद? एक बात सोची, ज़ैनब अपने बेटों से ज्यादा हुसैन के बेटों से मोहब्बत करती है अकबर से और असगर से, तो आनो मोहम्मद हुसैन के लिए वही स्टेटस रखते हैं। जब ज़ैनब भाई की औलाद से इतनी मोहब्बत करेगी तो क्या हुसैन बहन की औलाद से इतनी मोहब्बत नहीं करेगा? शायद हुसैन के लिए आनो मोहम्मद को मैदान में भेजना इतना ही बड़ा इम्तिहान हो जितना अकबर को मैदान में भेजना था। मगर आनो मोहम्मद कर्बला के वो शहीद थे जिन्हें शुरू से हुसैन का साथ दिया गया कुर्बान होने के लिए। रिवायतों में है कि मौला हुसैन जब मक्के से चले थे तो आनो मोहम्मद को मक्के में छोड़ के गए थे और कहा था, बेटा आन और बेटा मोहम्मद, तुम्हारा बाप यानी जनाब ज़ैनब के शौहर अब्दुल्ला बहुत ही ज़ईफ़ और बीमार हैं, तुम्हें अपने बाप की खिदमत करना है, मैं तुम्हारे बगैर जाऊंगा। लेकिन अभी यह काफिला मक्के से चला है, तनईम की मंजिल पे पहुंचा है जहां पे वो मस्जिद उमरा है जहां से आप उमरे का एहराम पहनते हैं, वहां काफिला पहुंचा है। हुसैन ने कहा, अब्बास काफिले को रोक लो। अब्बास कोई सवाल नहीं करते हैं, वाय नहीं पूछते, रोक लिया। सिर्फ एक बात कही, मौला काफिला रोक दिया, क्या खेमे लगा के सबको उतार दूं? कहा नहीं, सिर्फ एक खेमा लगाओ मेरे लिए, बाकी सारी बीबियां अपनी अपनी सवारियों पे रहे। अब्बास ने खेमा लगाया, आका आपका खेमा लग गया। हुसैन खेमे में आए, कहा अब्बास अब मेरा एक मेहमान आ रहा है, बाहर जाके उसका इस्तकबाल करो। अब्बास घबरा के बाहर निकले, ये कौन आ रहा? देखा सानिया ज़हरा ज़ैनब कुबरा के शौहर मेरे बड़े बहनोई अब्दुल्ला इब्ने जाफर तैयार आ रहे हैं, और अकेले नहीं आ रहे, आनो मोहम्मद को लेके आ रहे हैं। अब्दुल्ला हुसैन के खेमे में आए और कहा, हुसैन मैं उम्र में तुझसे बड़ा हूं, अगर मेरे अख्तियार में होता तेरी पेशानी के बाल पकड़ के तुझे रोकता और कूफे तो ना जाने देता, लेकिन मुझे ये भी मालूम है तू इमाम जमाना है, वही काम करता है जो हुक्म खुदा है। मैं तो सिर्फ इसलिए आया हूं कि अभी आखिरी रुख्सत पर अपनी बीवी ज़ैनब से कुछ बात कर लूं। हुसैन ने कहा, अब्दुल्ला ज़ैनब आपकी बीवी है, बाहर उनकी महमिल है, वहां चले जाइए। ज़ैनब को पता चला शहजादी आपके शौहर आए, ज़ैनब के दिल में ख्याल आ गया, कहीं मेरा शौहर मुझे वापस लेने तो नहीं आया है। शौहर की इजाजत के बगैर बीवी घर से नहीं निकल सकती। ज़ैनब घबरा गई, कहीं ये मुझे वापस लेने तो नहीं आए हैं। इतनी परेशान हुई कि इधर अब्दुल्ला ने महमिल पे हाथ रखा और सिर्फ अभी सलाम किया था, सलामो अलैकी या बिन्त रसूलिल्लाह। ज़ैनब ने जवाब सलाम तो दिया, वो अलैका सलाम यबना अम्मी, लेकिन घबरा के खुद ही कहा, अरे मेरे चचा के बेटे, अगर मुझे वापस ले जाने आए हो तो ज़ैनब शरीयत के अगेंस्ट नहीं जाएगी, मगर ज़ैनब को नहीं ले जाओगे, ज़ैनब की मैयत को ले जाओगे, ज़ैनब के लाश को ले जाओगे। ज़ैनब भाई से अलग होके जिंदा नहीं रह सकती है। मेरा दिल चाहता है हाथ जोड़कर कहूं, शहजादी अभी तो अब्दुल्ला ने कुछ कहा भी नहीं है, खाली आपने सोचा कि भाई से अलग होना है तो घबरा गई, और जब कल असरे आशूर हुसैन आकर कहेंगे ज़ैनब बहन मेरा आखिरी सलाम लो, अब भाई और बहन का साथ तो छूट रहा है शहजादी, उस वक्त आप पर क्या कयामत गुजरेगी। लेकिन अभी तो मदीने की बात, ज़ैनब ने कहा मेरे शौहर में अकेले भाई से अलग होके जिंदा नहीं रह सकती। अब्दुल्ला का सारा जिस्म कांपा। अब्दुल्ला को पता है ज़ैनब मेरी बीवी तो है मगर इनका स्टेटस कितना हाई है। घबरा के कहा शहजादी भला मेरी ये मजाल के मैं आपको कोई हुक्म दूं? मैं तो इसलिए आपके पास आया हूं कि ये सफर बड़ा मुश्किल का सफर है, मुझे पता है इराक की जमीन कितनी बेवफा है। मेरे और आपके नाना रसूलुल्लाह ने कहा है जब कोई मुश्किल का सफर हो तो सदके का सामान लेके जाना, मैं तो सदके का सामान लेके आया हूं। और अजादारों क्या है सदके का सामान? ऑन को आगे बढ़ाया, अगर मेरे आका पे वक्त आए इसे मेरी जानिब से सदका कर देना, मोहम्मद को आगे बढ़ाया और इसे अपनी जानिब से सदका कर देना। अल्लाह अल्लाह, ये कर्बला है जो ह्यूमन नेचर को बदल देती है। बूढ़ा बाप जवान बेटों को सदका कर रहा है और माँ की यह हालत है कि शबे आशूर। हुसैन ने पहले अपने सहाबियों का इम्तिहान लिया चिराग गुल करके और फिर हुसैन सैदानियों के खेमे की जानिब चले, जरा देखूं तो सही सैदानियों की क्या हालत है। अजीब मंजर देखा। क्या देखा? हर खेमे में हर बीबी अपनी कुर्बानी को लेके बैठी है और कल के आशूरे की तैयारी कर रही है, मगर एक जगह अजीब मंजर नजर आया। ज़ैनब कुबरा जमीन पे बैठी है, सामने ओन को बिठाया, दूसरी जानिब मोहम्मद को बिठाया और एक मरतबा कभी उनके दादा जाफर तैयार के हालात सुना रही है, कभी उनके नाना हैदर कर्रार की हालात सुना रही है, लेकिन कह रही है बेटों कल तुम ना कहना मैं जाफर तैयार का पोता हूँ, कल तुम ना कहना हैदर कर्रार का नवासा हूँ, ऐसा जिहाद करना उमर साथ पुकार उठे जाफर तैयार आ गए हैं, हैदर कर्रार आ गए हैं। माँ है और बेटों को मरने की तैयारी करा रही और फिर एक जुमला कह दिया। ज़ैनब ने कहा बच्चों मुझे पता है तुम कितने बहादुर हो, 9 साल का बच्चा, 11 साल का बच्चा, 30,000 का लश्कर, मगर माँ को यकीन है मुझे पता है कितने बहादुर हो, जब जंग करते करते फुरात पे कब्जा कर लेना तो देखो पहले पानी ना पीना जब तक असगर के लिए पानी ना जाए। आनो मोहम्मद, माँ ये ना सुने कि असगर प्यासा है और मेरे बेटे ने पानी पी लिया। और अगला दिन आशूर का दिन आया, जब कभी किसी शहीद का लाशा आता, ज़ैनब घबरा के कहती आनो मोहम्मद बेटा तुम अब तक जिंदा बैठे हो, यहाँ तक के अकबर का लाशा आ गया, अब जो आनो मोहम्मद नजर आए। और एक बार सलाम किया, ज़ैनब ने नाराजगी से मुंह हटा लिया, मुंह फेर लिया। आनो मोहम्मद घबरा गए, हाथों को जोड़ा, अम्मा तू हमसे नाराज क्यों है? कहा कि मेरे अकबर का लाशा आ गया, आनो मोहम्मद जिंदा रहे, अरे तूने मुझे कयामत में शहजादी फातिमा के सामने मुंह दिखाने के काबिल न छोड़ा। आनो मोहम्मद घबरा गए, कहा अम्मा किसी से पूछ लो, सबसे पहले दौड़ के हम मामू के पास जाते हैं, लेकिन जब भी मामू के पास जाके कहते मामू हमें जाने की इजाजत दे, मामू मना कर देता है, तुम मेरी बहन ज़ैनब के लाल हो, मैं तुम्हें मख्तल नहीं भेज सकता। भाई इतना सुनना था। ज़ैनब आई हुसैन के पास, कहा कि हुसैन अगर तेरा अकबर मारा जा सकता है तो मेरे आनो मोहम्मद भी मारे जाएं, इन्हें मैदान में जाने की इजाजत दे। हुसैन ने कहा अच्छा इजाजत है, बच्चे चले। ज़ैनब ने रोक लिया, कहा कि इस तरह नहीं जाओगे, हुसैन मेरी एक ख्वाहिश और पूरी कर दो, और वो ये कि एक के सर पे उनके दादा का मामा पहना दो और दूसरे के सर पे उनके नाना हैदर कर्रार का मामा पहना दो। अरे एक बेटा जाफर तैयार की तस्वीर बन के चला, एक हैदर कर्रार की छवि बन के चला, और क्या जिहाद किया। वाकान उमर साथ घबरा गया, अरे इन बच्चों को मामूली ना समझना, हैदर कर्रार के नवासे हैं, धोखा दे के हमला करो। बस आजादारों, बस बच्चों, जो छोटे छोटे बच्चे हैं उनसे कह रहा हूँ, अरे तुम्हारा हमसे नौनो मोहम्मद दुश्मनों में घिर गया, चारों तरफ से तीर चले, तलवारें चली और एक बार घोड़े से गिरे और आवाज दी मामू हमारा सलाम तो लेना। गैदो गजब की आलम में हुसैन ने आवाज दी अब्बास एक को मैं उठाता हूँ, दूसरे को तुम उठाना। अब्बास और हुसैन चले, एक बेटे को हुसैन ने उठाया, एक को अब्बास ने उठाया। बस आजादारों आखिरी 3 जुमले, जब कभी कोई शहीद घोड़े से गिरता था लश्कर यजीद ड्रम बजाने लगता था, बाजे बजाने लगते थे, इधर आनो मोहम्मद गिरे, इधर लश्कर यजीद में ड्रम बजने लगे, खेमे में बैठी सैदानियां समझ गई आनो मोहम्मद मारे गए। एक बार सैदानियों ने मातम शुरू किया, हाय आन हाय मोहम्मद, ज़ैनब ने रोक दिया। मीर अनीस के मरसिए का एक शेर है, ज़ैनब ने रोक दिया, कहा बीबियों मातम ना करो, बाजे वालों की सदा जेरे कनात आती है, कैसे लाशें मेरे बच्चों की बारात आती है, अरे मुझे मुबारकबाद दो, मेरे बच्चों की बारात आ रही है। आनो मोहम्मद खेमे में आए, आनो मोहम्मद खेमे में आए, ज़ैनब के सामने रखे गए, ایک بار حسین نے کہا زینب تو نے ان کو رخصت کرتے وقت تو گلے سے نہ لگایا تھا اب تو گلے سے لگا لے. زینب جھکی آن مارا جا چکا ہے محمد آخری سانسیں لے رہا ہے اور ایک بار زینب نے بیٹے کو گلے سے لپٹایا. محمد نے کہا اماں اب تو ہم سے راضی ہو گئی اب تو ہم سے خوش ہو گئی اور زینب نے روک دیا کوئی ماتم نہ کرے میں نے اپنے لال حسین پہ قربان کر دیے. عزاداروں جن بچوں کا ماتم ان کی ماں نے نہ کیا آج آپ کو ان کا ماتم کرنا ہے. وہ لاشیں آئے وہ تابوت آئے اپنی جگہ سے کھڑے ہو جائیے. آنو محمد کے تابوت جن بچوں کی ماں نے ماتم نہ کیا آج آپ کو ان کا ماتم کرنا ہے. ہائے ہائے محمد ہائے زینب کے